रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन। सप्तकोशीमा जलसतह बढ़दै गएपछि 56 ढोका मध्ये 34 ढोका खोलियो। महाकाली नदीमा पनि पानीको बहाव उच्च। कर्णाली राजमार्ग 3 दिनदेखि अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका 23 ट्रक बाटोमै रोकिए। र अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या 800 नाघ्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा मुलुकको हित द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा भनाई राख्नु भएको थियो। चीनको थियानजिन स्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओली सहित सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ। चीनका राष्ट्रपति शी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ 14 गते 5 दिने भ्रमणमा चीनमा हुनुहुन्छ। प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख बीचको द्विपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ। पूर्वी पहाड़ी क्षेत्रमा भएको वर्षाले कोशी ब्यारेजमा पानीको बहावमा आज बिहानैदेखि उतार चढ़ाव हुने क्रम जारी छ। पानीको बहाव बढ़ेपछि सर्वसाधारणलाई सचेत गर्न रातो बत्ती बालिएको छ। आज साँझ 5 बजेको मापन अनुसार 2,56,010 क्यूसेक प्रति सेकेण्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रूमले जानकारी दिएको छ। हिजो राति 10 बजे गरिएको मापन अनुसार 2,26,560 क्यूसेक प्रति सेकेण्ड रहेको थियो। मापन केन्द्रका अनुसार अहिले 56 ढोका मध्ये 34 ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा 1,50,000 भन्दा बढ़ी माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिएको छ। सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ। महाकाली नदीमा अविरल वर्षाका कारण पानीको बहाव लगातार बढ़दै गएको छ। आज बिहान 10 बजे नदीमा पानीको बहाव 1,28,560 क्यूसेक पुगेको थियो भने दिउँसो पानीको बहाव बढ़दै गएर 1,82,555 क्यूसेक पुगिसकेको थियो। पानीको बहाव बढ़ेपछि नेपाल भारत सिमानामा रहेको बनवासा पक्की पुलमा 4 पाङ्ग्रे र 3 पाङ्ग्रे सवारी साधनको आवत जावत पूर्ण रूपमा बन्द गरिएको छ। कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बढ़दो बहावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र प्रहरीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी नजिक नजान अनुरोध गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा भइरहेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न नदी तथा खोला नालाहरूमा पानीको बहाव बढ़ेसँगै केही स्थान डुबानमा परेका छन्। दोधरा चाँदनी भएर बग्ने जोगबुढ़ा नदीमा पानीको सतह बढ़ेपछि दोधरा चाँदनी नगरपालिका वडा नम्बर 8 रामपुरे टापु र जर्गा टोलका करिब 25 घर परिवारका 70 जना स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षापछि आएको भीषण ढुंगा सहितको पहिरोले कर्णाली राजमार्ग अवरूद्ध 3 दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। भदौ 14 गते बिहान 9:45 बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको गगने खोलामा भएको अवरोध अझै खुलेको छैन। 3 दिनदेखि सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा आलोपत्र परेका छन्। गगने खोलामा ठूला ठूला ढुंगा आएको र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। सड़क अवरूद्ध भएपछि जुम्लाबाट स्याउ बोकेर गएका 23 ट्रक बाटोमै रोकिएका छन्। ट्रक बाटोमै रोकिएपछि करोड़ रूपियाँ पर्ने स्याउ कुहिने जोखिम बढ़ेको छ। सीमावर्ती क्षेत्र नागम प्रहरी चौकीको रेकर्ड अनुसार भदौ 14 देखि 16 गते बिहानसम्म 20 स्याउ ट्रक जुम्लाबाट गएका छन्। 3 दिनदेखि सड़क अवरूद्ध भएपछि झण्डै 13 करोड़ बराबरको स्याउ बाटोमै थन्किएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई स्थित सल्लेमा पहिरो जाँदा चार घरमा क्षति पुगेको छ भने 17 जना विस्थापित भएका छन्। हिजो राति अविरल वर्षासँगै आएको पहिरोबाट स्थानीय दिलकुमारी दर्जी, भीमा नेपाली, कुमारी दर्जी र केशव नेपालीको घरमा पूर्ण रूपमा क्षति पुगेको त्यहाँबाट हाम्रा संवाददाता ईश्वर थापाले जानकारी दिनुभएको छ। पहिरोले करिब 14 लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शरद कुमार थापा छेत्रीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले आफ्नो अतिक्रमित भूमि फिर्ता ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। संचार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरूको जिज्ञासाको जवाफमा संचार मन्त्री गुरूङले चीन र भारत बीचको व्यापारिक सम्झौतामा नेपालको क्षेत्र समेत पर्ने लिपुलेख लिम्पिया धुराको प्रयोग हुने बारे प्रधानमन्त्री ओलीले आपत्ति जनाइसक्नु भएको र आगामी दिनमा पनि नेपालले आफ्नो अडान र दावी कायमै राख्ने बताउनुभयो। परराष्ट्र र सीमा सम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेखका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय सम्वाद आवश्यक रहेकोमा जोड़ दिएका छन्। प्रेस चौतारी नेपालले आज आयोजना गरेको साक्षात्कारमा विज्ञहरूले यही भदौ 3 गते नेपाली भूमि हुँदै भारत चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएको विषयप्रति आपत्ति प्रकट गर्दै त्रिपक्षीय सम्वादबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन्। गृहमन्त्री रमेश लेखकले कालापानी लिपुलेख हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै छिमेकी देशले त्यसमा चित्त दुखाउन नपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति शी चिनफिङसँग आपत्ति जनाउनु भएको विषय सरकारको चट्टानी अडान भएको बताउनुभयो। संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा अवकाश उमेरमा गएर अड्किएको छ। समितिले सघि अवकाशको उमेर कानून लागू भएको पहिलो वर्ष 58 र क्रमशः 59 हुँदै 60 वर्ष कायम हुने सर्वसम्मत रूपमा सहमति गरेको थियो, तर सरकारले सहमतिबाट पछि हट्दै 59 वर्षको प्रस्ताव गरेपछि सहमति हुन सकेको छैन। दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। नौगाड गाउँपालिका 5 सौके बगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा 11 वर्षीय अरूणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो। दुर्घटनामा अन्य 2 जना बेपत्ता भएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानमा गएको 6 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 800 नाघेको छ। गैरातीको भूकम्पमा परि कम्तीमा 2800 मानिस घाइते भएका तालिबानको आन्तरिक मामिला मन्त्रालयले पुष्टि गरेको छ। भूकम्पको केन्द्रबिन्दु देशको 5 औं ठूलो शहर जलालाबादबाट 27 किलोमिटर टाढा जमीनभन्दा 8 किलोमिटर तल रहेको बताइएको छ। भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लिएको थियो। तालिबान अधिकारीहरू र संयुक्त राष्ट्र संघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लुम्बिनी र गण्डकी प्रदेश विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमूलक बनाउँदै अघि बढ्न सहमत भएका छन्। स्याङ्जाको गलेङमा सोमबार सम्पन्न मुख्यमन्त्री स्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले साझा विकाससँग सम्बन्धित 9 बुँदे निर्णयहरूमा हस्ताक्षर गर्नुभएको छ। बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयहरूलाई कार्यान्वयनमा जोड़ दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने प्रतिबद्धता गरिए अनुसार 3 महिनाभित्र कार्ययोजना तयार पार्ने विषयमा छलफल भएको छ। बैठकमा सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रूपमा अघि बढ़ाउने सहमति समेत गरेका छन्। त्यस्तै रूपान्तरकारी कार्यक्रमहरूलाई अन्तर प्रदेश साझेदारीमा अघि बढ़ाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुषभित्र पेश गर्ने लगायतका निर्णय बैठकले गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा लगानी विस्तार गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघसँग सोमबार भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा हुन लागेको लगानी तथा विकास सम्मेलनको विषयमा केन्द्रित भएर छलफल गर्नुभएको छ। परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन तथा सुदूरपश्चिम प्रदेशका उच्च सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्न पनि उद्योगिक व्यवसायहरूलाई आग्रह गर्नुभयो। प्रदेशमा लगानी भित्राउन नेपाल उद्योग परिसंघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरी लगानी गर्न नसकिने स्पष्ट पार्नुहुँदै प्रदेश सरकारले जग्गा सहज एवं छिटो प्रक्रिया अवलम्बन गरे लगानी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सन् 2025 अगस्तमा 88,680 पर्यटकहरूले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा 22% पर्यटकको आगमनमा वृद्धि भएको देखिएको छ। अगस्तमा नेपाल आएका पर्यटक मध्ये भारतबाट 35,505 पर्यटक भित्रिएका छन् भने चीनबाट 7,533, अमेरिकाबाट 6,068, श्रीलंकाबाट 5,956 भित्रिएका छन्। सन् 2025 जनवरीदेखि अगस्तसम्म 8 महिनाको अवधिमा 7,36,562 पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गर्दै गएको छ। आइतबार स्थानीय बजारमा प्रति तोला 2,03,600 किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा 1,700 रुपियाँले बढ़ेको छ। सोमबार सुन प्रति तोला 2,05,300 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भदौ 21 र 24 गते नेपाल र बंगलादेश बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सूर्य शाहले जानकारी दिनुभयो। नेपालले फिफा विण्डोमा बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। मैत्रीपूर्ण खेलका लागि बंगलादेश टोली बुधबार काठमाडौँ आइपुग्नेछ। यस खेलको टिकटिङ एन्फाले नै गर्ने र दर्शकका लागि भीआईपी प्यारापिटको टिकट शुल्क 1,000 तथा साधारण प्यारापिटको 500 रूपैयाँ कायम गरिएको बताइएको छ। मैत्री खेलका लागि नेपाली टोली अहिले अभ्यास गरिरहेको छ। फ्रेन्चाइज भलिबल टीम लुम्बिनी लाभाजले मुख्य प्रायोजकको रूपमा केएल दुगर ग्रुपसँग सम्झौता गरेको छ। एभरेस्ट स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लीगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह केएल दुगर ग्रुपको ज्ञान ब्राण्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रूपमा अनुबन्ध गरेको हो। मुख्य प्रायोजकको रूपमा केएल दुगर ग्रुपसँगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा प्रदान गरेको क्लबले जनाएको छ। साबिक विजेता लिभरपुल इंग्लिश प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले आर्सेनललाई 1-0 गोलले हरायो। लिभरपुलको कठिन जीतमा डोमिनिक इजोबोजलाईले 83 मिनटमा निर्णायक गोल गरे। जीतसँगै 3 खेलमा अपराजित लिभरपुलले 9 अंक बनाएको छ। पहिलो हार खेपेको आर्सेनलको समान खेलबाट 6 अंक छ। आइतबार राति नै भएको अन्य खेलमा ब्राइटनले म्यान्चेस्टर सिटीलाई 2-1, क्रिस्टल प्यालेसले एस्टन भिल्ला र वेस्टह्याम युनाइटेडले नटिङ्गम फरेस्टलाई समान 3-0 गोलले पराजित गरेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सांघाई सहयोग संगठन एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन। सप्तकोशीमा जलसतह बढ़दै गएपछि 56 ढोका मध्ये 34 ढोका खोलियो। महाकाली नदीमा पनि पानीको बहाव उच्च। कर्णाली राजमार्ग 3 दिनदेखि अवरूद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका 23 ट्रक बाटोमै रोकिए र अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि मर्नेको संख्या 800 नाग्यो। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।